أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ناظرین محترم السلام علیکم ورحمۃ اللہ وبرکاتہ میں آپ کا میزبان سید شبیح العباس آپ کے سامنے پھر سے حاضر ہوا ہوں اس موضوع پر گفتگو کرنے کے لیے جو ہماری زندگی کا سب سے حساس موضوع ہے جس میں ہر انسان پریشان رہتا ہے اور اسے راہ چارہ اور اسے چارہ کار نہیں ملتا ہے کس طریقے سے وہ اپنی اس الجھی ہوئی زندگی کو سنوار سکے اور ہماری جو گفتگو کا عنوان ہے وہ یہی ہے کہ ہم اپنی ازدواجی زندگی کو کس طریقے سے کامیاب بنائیں یعنی کامیاب ازدواجی زندگی. لہٰذا آئیے ہم پھر سے ایک بار اپنے مہمان کا اور محقق کا جنہوں نے واقعاً اس راہ میں کافی زحمتیں کی ہیں اور ہمیں اس لائق بنا دیا کہ ہم ان کے اقوال سے ان کی تحقیقات سے فائدہ اٹھا سکیں. لہٰذا آئیے ہم مل جل کر ان کا استقبال کرتے ہیں اور خوش آمدید کہتے ہیں. مولانا السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
مولانا پھر سے ایک بار آپ کا بہت بہت شکریہ کہ آپ نے ہماری آواز پر لبیک کا اور ہمارے اسٹوڈیو میں تشریف لائے.
آپ کو بھی بہت بہت شکریہ کہ آپ نے دعوت دی اور انشاءاللہ سلسلے کو ہم جاری رکھیں گے اور جو کچھ ہماری خدمت میں ہے وہ آپ کی خدمت میں پیش کریں گے ناظرین کی انشاءاللہ.
مولانا پچھلی ہماری جو گفتگو تھی وہ اس مقام پر آپ نے آ کر چونکہ وقت نہیں تھا اس لیے بات آگے نہیں بڑھ سکی کہ ہم اپنی زندگی کو کامیاب کس طریقے سے بنائیں یا ہم اس کی طرف متوجہ نہیں ہو پاتے کبھی یا کوئی ایسا نہیں ہوتا ہے جو ہمیں اس کی طرف متوجہ کرا سکے. لہذا بہت سی مشکلات ہوتی ہیں جو ہماری زندگی میں رکاوٹیں ڈالتی ہیں کہ ہم اپنی زندگی کو کامیاب بنا سکیں. لہذا دو چیزیں آپ نے بیان کی تھیں اس لیے آپ سے پھر سے استدعا ہے کہ آپ آگے گفتگو کو اپنے آگے بڑھائیں.
بسم اللہ الرحمن الرحیم. اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. خود کامیاب اور کامیابی ایک بہت وسیع موضوع ہے
جی,
اور اس موضوع کا جو محور ہے وہ انسان ہے کہ جس کی کامیابی کی بات ہو رہی ہے. انسان کو ہم دو زاویوں سے دیکھ سکتے ہیں, ایک اس کی انفرادی کامیابی, ایک اس کی اجتماعی کامیابی.
جی,
اگر ہم کامیابی دیکھنا چاہتے ہیں اسلام کی نگاہ میں بھی ایسے ہی ہے کہ اسلام جب ایک انسان کو دیکھ رہا ہوتا ہے تو ایک دفعہ اسے انفرادی حیثیت میں گفتگو کر رہا ہوتا ہے, ایک دفعہ اسے اجتماعی حیثیت میں گفتگو کر رہا ہوتا ہے.
جی,
یہ اجتماعی حیثیت میں ایک فیملی کا تصور بھی آ سکتا ہے اور پورا معاشرہ بھی اس میں بھی آ سکتا ہے.
جی,
تو انشاءاللہ وہ ڈیٹیلز ہم بیان کریں گے.
جی,
لیکن یہاں پر یہ جاننا ضروری ہے کہ دین نے ہمیں کیا پیغام دیا ہے, ہمیں کیا معیار دیا ہے کہ جس کو ہم کامیابی دیکھ رہے ہیں, کامیابی سمجھتے ہیں. کیونکہ میاں بیوی کی زندگی میں جو الجھنیں اور جو پریشانیاں آتی ہیں اس کی ایک بڑی وجہ یہ ہوتی ہے کہ ان دونوں کی وہ فکری ہم آہنگی نہیں ہوتی, ان کی انڈرسٹینڈنگ نہیں بن پاتی, کیونکہ فکری اعتبار سے دونوں الگ الگ چیزوں میں کامیابی کو ڈھونڈ رہے ہوتے ہیں.
جی,
اچھا, بعض چیزوں میں کامیابی ان کی الگ الگ چیزوں میں ہی ہوتی ہے.
جی,
وہ بتائیں گے وہ کیا کیا ہوتی ہیں, لیکن یہاں پر ہم یہ بتانا چاہ رہے ہیں کہ اس مرحلے میں
اجتماعی مسئلے میں
کہ ان کو ساتھ ہونا چاہیے, وہ کیا بات ہے وہ آپ کی خدمت میں پیش کر رہے ہیں.
جی,
ان شاء اللہ یہ سلائڈس آئیں گی اسکرین پر, ناظرین سے دیکھیں گے. تو سب سے پہلا مرحلہ ہے خود سازی کا, سیلف ڈیولپمنٹ کا, جس میں خدا مند کریم نے فرمایا کہ وما خلقت الجن والانس الا ليعبدون, کہ ہم نے نہیں خلق کیا جن و انس کو مگر کس چیز کے لیے؟ عبادت کے لیے. اس عبادت سے کیا مراد لی جاتی ہے؟ مختلف تفاسیر میں مختلف باتیں. جو ایک سمپل سی بات ہے, عبادت سے مراد یہ کہ خدا مند عالم نے جو شریعت بھیجا ہے, جو دین اسلام آپ کو بھیجا ہے, اس کے مطابق آپ کو عمل کرنا ہے. اگر آپ اس کے مطابق عمل کریں گے تو آپ کامیاب ہوں گے.
جی,
یہ کامیابی کا معیار ہے. ہم خدا کی عبادت کیوں کرتے ہیں؟ کیونکہ ہم خدا کی معرفت کو حاصل کرتے ہیں, اسے اس لائق سمجھتے ہیں مولا متقیان امیر المومن علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے نزدیک کہ ہم میں نے خدا کو اس لائق جانا تو میں نے اس کی عبادت کی. پر ہم تو کسی لائق ہی نہیں ہے کہ ہم وہاں تک پہنچ سکیں مولا کے, ہم تو مولا کے اقوال کو بیان کر رہے ہیں.
جی,
کہ مولا نے جو یہ فرما دیے, تو اس سے ہمیں ہی سمجھ میں آتا ہے کہ خدا کی معرفت حاصل کرنی چاہیے. تو خود بخود انسان عبد بن جائے گا, مطیع بن جائے گا, عبادت کرے گا خدا کی. وہ عبادت سے مراد یہی ہے کہ بنائے ہوئے سسٹم پہ چلے گا. آج کی دنیا میں, آج کے اس ایڈوانس دور میں, ٹیکنالوجی کی دنیا میں, انفارمیشن کی دنیا میں, ہر چیز کا ایک سسٹم ہوتا ہے. آپ سسٹم کے مطابق کام کرتے ہیں وہ رزلٹ دیتی ہے. ہم کہتے ہیں نا بھائی سسٹمیٹک طریقے سے کام ہونا چاہیے. یہ سسٹمیٹک طریقہ کیا ہے؟ یہ شریعت ہے, یہ قرآن کی باتیں یا حدیث کی باتیں جو آپ کو بتاتی ہیں زندگی کیسے گزارنی چاہیے.
جی,
کامیاب زندگی کیسے گزاری جاتی ہے؟ جب ہم قرآن کا مطالعہ کریں گے, حدیث کا مطالعہ کریں گے, اور ہمارے سامنے رول ماڈلز ہوں گے، ہم اس طرح زندگی گزاریں گے، ہم کامیاب ہو جائیں گے. ہم اس سے ہٹ کر، سسٹم سے ہٹ کر چلنے کی کوشش کریں گے، ہم پرابلم کا شکار رہیں گے. یہ بات واضح ہے.
یعنی پیروی کامل طور پر اللہ سے،
اللہ کے حکم کی پیروی. اب بات یہاں یہ ہے کہ ہمیں وہ معلومات بھی تو ہونی چاہیے نا پوری، وہ ہم انشاءاللہ ڈیٹیل سے آگے جائیں گے. تو عبادت کا مرحلہ تو یہ ہو گیا، عبادت کریں یعنی ہم خدا کے حکم کی پیروی کر رہے ہیں، پہلی بات یہ ہو گئی، یعنی سیلف ڈیولپمنٹ، خود سازی کی بات ہو گئی. دوسری بات کیا ہے؟ دوسری بات یہ کہ آپ اعمال تو انجام دے رہے ہیں، یعنی میں اور آپ اعمال تو انجام دے رہے ہیں، تو کیا ہر ایک یہی ہے مرحلہ؟ تو ہم دیکھیں قرآن میں خدا نے کریم نے کیا فرمایا، الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا. مقابلہ عمل کا نہیں ہے، مقابلہ ہے بہترین عمل کا. کیونکہ ہم انسان ہیں نا، ہم اشرف المخلوقات ہیں، تو ہم سے تو بہترین عمل کی توقع کی جائے گی نا. تو بس میرے کمپٹیشن اگر ہے کسی بات کا، تو وہ اس بات کا ہے کہ ہم میں سے کون بہترین عمل انجام دے رہا ہے. اچھا، بہترین عمل، عمل دو طرح کا ہے، ایک ہے عمل کا صحیح انجام دینا اور دوسری چیز ہے اس عمل کا صحیح طریقے سے انجام دینا. دونوں چیزیں بہت امپورٹنٹ ہیں.
جی
ٹھیک ہے، ایک صحیح عمل کرنا اور صحیح عمل کو صحیح طریقے سے کرنا. میاں بیوی کی زندگی میں بھی ایسے ہی مسائل پیش آتے ہیں کہ ایک دفعہ وہ صحیح کام کریں اور صحیح کام کو صحیح طریقے سے کریں،
جی،
ورنہ مشکلات کھڑی ہو جاتی ہیں زندگی میں. وہ آئیں گے آگے جو ہم بتائیں گے انشاءاللہ پروگرامز میں. تو پہلا مرحلہ ہو گیا خود سازی کا، خود کو ڈیولپ کرنے کا. دوسرا مرحلہ ہو گیا اعمال کا، کہ اس اعمال کو ہم کیسے انجام دے رہے ہیں. اگر ہمیں خود سازی کرنی، اپنے آپ کو پرفیکشن پہ لے کے جانا ہے، تو ہمیں کیا کرنا ہے؟
جی،
یہ عمل کی بات ہو گئی. اب ہم تیسری چیز کی طرف آ جائیں کہ ہمیں جا کہاں رہے ہیں، ہماری ڈیسٹینیشن کیا ہے، ہمارا منزل مقصود کیا ہے،
مقصد کیا ہے ہمارا.
ہم تو خدا کی طرف جا رہے ہیں، ہم آئے اللہ کی طرف سے اور جا بھی اللہ کی طرف رہے ہیں. انا للہ و انا الیہ راجعون. تو جب ہم جائے خدا بند عالم کی طرف رہے ہیں اور ہمیں اس سے جا کے ملنا ہی ہے، تو پھر صحیح طریقے سے ملنا ہے، تیاری کے ساتھ ملنا ہے. جب ہم شادی کے لیے تیاری کر رہے ہیں، تو خدا سے ملنے کے لیے کیوں تیاری نہیں کر رہے؟ تو پھر میرا جو لائف پارٹنر ہے، اگر اس کا بھی مقصد، اس کا بھی آبجیکٹیو آف لائف وہی ہوگا جو میرا ہوگا، جو کہ ہم نے پہلے پروگرام میں پہلا سوال ہی یہ دیا تھا، اور ہم دونوں مل کر خدا کی طرف جانے کی تیاری کر رہے ہیں، تو پھر بہترین زندگی ہم گزاریں گے نا. کیونکہ ہمارا مقصد بھی ایک ہے، ہم نے خود سازی بھی کر لی، عمل کو بھی ہم پرفیکٹ طریقے سے انجام دینا چاہ رہے ہیں، اور ہمارا مقصد بھی ایک ہے. جب تینوں طریقے سے ہم جمع ہو گئے ہیں اور ہم دونوں مل کر اس طرف جانا چاہ رہے ہیں، تو خود بخود ہمارے اہداف ملنے شروع ہو جائیں گے، ہمارے مقاصد ملنے شروع ہو جائیں گے، ہمارے اندر ایک کوآرڈینیشن، کوآپریشن، انڈرسٹینڈنگ ڈیولپ ہونی شروع ہو جائے گی. کیونکہ ہمیں ملنا ہے خداوند کریم سے، میں سب کچھ خدا کے لیے کرنا چاہ رہا ہوں. بہت اعلیٰ لوگ ہوتے ہیں، متقی ہوتے ہیں، جو خدا کے لیے سارے کام کو انجام دیتے ہیں. ہم جیسے لوگ جو ہوتے ہیں، کچھ خدا کے لیے کر رہے ہوتے ہیں، کچھ اپنے لیے کر رہے ہوتے ہیں.
جی،
خدا توفیق دے ہمیں کہ ہم ہر کام خدا کے لیے کریں، لیکن بعض دفعہ نہیں کر پاتے. تو جب ہم خدا کے لیے جینا شروع کر دیں گے اور خدا کی رضایت کو حاصل کرنا شروع کر دیں گے، تو ہم کمال کی طرف جانے لگیں گے، بہترین زندگی گزارنے لگیں گے. تو یہ تین باتیں ہو گئیں. ایک، ان بے عنوان مسلمان جو ہماری ذمہ داری وہ ہے کہ ہم اپنے آپ کو ڈیولپ کریں، یعنی خدا کی عبادت کریں اپنے آپ کو ڈیولپ کرنے کے لیے، پرفیکٹ انسان بنانے کے لیے. دوسری بات کیا ہو گئی، اس کام کو کہ جس کی ذمہ داری ہم نے لی ہے، اس کو بہترین انداز سے کریں.
ایک اچھے کام کو ایک اچھے انداز
سے کرنا، اور پھر ہم کہاں جا رہے ہیں، ہمارا منزل مقصود کیا ہے، ہمیں اس طرف جانا ہے. تو یہ چیز ہمارے لیے کلیئر ہونی چاہیے پہلے مرحلے میں. جی
اچھا، یہ جیسا ابھی آپ نے کہا کہ اختلافات کی اصل بنیاد یہی ہے کہ انسان آپس میں یعنی فکری اعتبار سے ایک نہیں ہوتا ہے، گھر کے اصل اختلافات یہیں سے شروع ہوتے ہیں. آج کے زمانے میں یہ جو اختلافات زیادہ ہماری نظر میں آتے ہیں تقریباً پچھلے زمانے کے بنسبت، تو کیا ہم یہ سمجھ لیں کیا اس زمانے میں فکری میل پایا جاتا تھا، آج ہمارے یہاں فکری یکجہتی نہیں پائی جاتی، تو کیا یہ کہہ سکتے ہیں یا نہیں اس کا کوئی دوسرا عنوان ہے؟
صحیح ہے. دیکھیں، سوال کو میں دوبارہ سے ریپیٹ کرتا ہوں. جب آپ یہ فرما رہے ہیں کہ میں یہ کہنا چاہ رہا ہوں کہ کیونکہ فکری ہم آہنگی نہیں ہوتی، فکری ان کے اندر باہم اتفاق نہیں پایا جاتا، یہ ایک وجہ ہوتی ہے اختلاف کی. اچھا، یہ بات نیچرل ہے کہ کوئی انسان بھی دوسرے انسان سے ہر موضوع پہ اتفاق نہیں کر سکتا.
جی
ٹھیک ہے، تو فکری اختلاف نیچرل چیز ہے. بہت زیادہ اختلاف ہونا، ہاں یہ ایک سوال ہے کہ اتنے زیادہ اختلاف کیوں ہے، لیکن اختلاف ہوگا.
جی،
اور شادی کے بعد اختلاف کی وجہ، ایک وجہ اختلاف ہوتی ہے جس کی وجہ سے جھگڑے ہوتے ہیں.
جی،
اور بھی وجوہات ہوتے ہیں. ٹھیک ہے، تو یہ بات کلیئر ہو جائے یہاں پہ کہ جب ہم کہہ رہے ہیں کہ مرد اور عورت میں یا میاں اور بیوی میں فکری اختلافات کی وجہ سے جھگڑے ہوتے ہیں، اس کی ایک وجہ یہی ہے. دوسری وجہ کیا ہے جو جھگڑے ہونے کی؟ اور بھی وجوہات پیدا ہو سکتی ہیں، کچھ پرسنل ہوتی ہیں، कुछ एक्सटर्नल होती हैं, कुछ इंटरनल होती हैं, बहुत सारी वजूहत होती हैं। क्योंकि अभी हम इन वजूहत को डिस्कस नहीं कर रहे, अभी तो हम ये डिस्कस कर रहे हैं कि इंसान क्या है, कैसा है,
कैसे जीना चाहिए,
कैसे उसको जीना चाहिए, कामयाब ज़िंदगी उसे कैसे गुजारनी चाहिए, वो कौन सी बेसिक मालूमात है जो उसको हासिल करनी चाहिए ताकि मियाँ भी अच्छी ज़िंदगी गुजार सके।
जी
ठीक है ना। तो जब हम यहाँ पे एक शादीशुदा कपल की बात कर रहे हैं, हमने इनको दो सवाल बुनियादी दिए और अब उनको बताया कि दीन मुबीन इस्लाम ने उनको क्या पैगाम दिया है कि आपको ज़िंदगी कैसे गुजारनी है और किन ऑब्जेक्टिव्स के तहत गुजारनी है। ठीक है। अब बात आएगी शख्सियत की कि शख्सियत किस तरह की होती है, क्या मर्द और औरत दो अलग अलग मखलूक खुदा है, इनकी हकीकत अलग है या इनकी हकीकत एक है, ताकि ये हमें क्लियर तो आज के माशरे में जिसमें हम जी रहे हैं वहाँ एक मर्द की का क्या मकाम है और एक औरत का क्या मकाम है नहीं, ये बात तो जानना ज़रूरी है ना हमारे लिए कि एक मर्द का क्या मकाम है, एक औरत का क्या मकाम है, उसके साथ क्या सही ट्रीटमेंट हो रही है या नहीं हो रही है, मर्द किस तरह से देखता है हमारे माशरे में एक औरत को, ख़ास तौर से एक बीवी को किस तरह से देखता है और बीवी अपने शौहर को किस तरह से देखती है। तो जब हमारे नज़दीक एक इंसान की तारीफ सही नहीं होगी, उसकी वैल्यू हमें नहीं मालूम होगी, तो हम उसको कैसे ट्रीट करेंगे। इस्लाम ने मियाँ बीवी इस दिवाजी ज़िंदगी को किस तरह से देखा है, औरत को क्या मकाम दिया है नहीं, ये बातें बुनियादी और असली हैं। अगर ये क्लियर नहीं होंगी तो शादी के बाद लाख आप उसको हल करने की कोशिश करें, मसले हल नहीं होंगे, क्योंकि वो इज्जत ही नहीं देंगे आप बीवी को, शौहर बीवी को वो इज्जत ही नहीं देगा कभी भी, क्योंकि उसको पता ही नहीं कि इसका क्या मकाम है, खुदा के नज़दीक इस खातून की क्या अहमियत है, क्या अर्जिश है। जैसे हर माँ अपने बच्चे को बताती है कि माँ के कदमों के नीचे जन्नत है, बताती ही नहीं, बताती
जी
बता दें, तो इससे आपको मकाम का पता चलता है ना, फिर आप एक उसकी अहमियत और अर्जिश के कायल होते हैं। इसी तरह एक खातून का क्या मकाम है इस्लाम में, कोई मकाम नहीं है या बहुत बड़ा मकाम है। इसी तरह एक मर्द का क्या मकाम है। तो जब मैं शादी के बाद अपनी बीवी को, अपनी जौजा को इस नीयत से देखूंगा कि ये खुदा की बेहतरीन मखलूक है, अशरफुल मखलूकात है, बेहतरीन मखलूक है, इसके ज़रिए से मुझे क्या हासिल होगा, तो मेरे नज़दीक उसकी कदर मंजिलत बढ़ेगी ना। लेकिन अगर ये मुझे पता ही नहीं होगा, मैं उसके काम इंसान की तरह देख रहा हूँगा और उस सोच से देख रहा हूँगा जो इलाही सोच नहीं है, तो ऑटोमेटिकली मैं तो हमेशा उस पर एतराज़ ही करूँगा। मैं कहूँगा आपको ये नहीं आता, आपको वो नहीं आता, आप घर से ये सीख के नहीं आए, आपको ये नहीं पता, आप मेरे टाइप की नहीं है, आपकी मैंटेलिटी मुझसे नहीं मिलती, पता नहीं किस फरंग से उठ के आ गई। हमेशा कंप्लेन ही करूँगा अपनी बीवी से।
और ये इख्तलाफात का असल बायस बना,
असल ये भी इख्तलाफात का बायस बनना शुरू हो जाएंगे। वो भी हो सकता है पलट के मुझसे कहें कि आप अजीब किस्म के शौहर हैं, पता नहीं ऐसे शौहर होते तो मैं शादी ही नहीं करती, आपकी आदतें ऐसी हैं, आपकी हरकतें ऐसी हैं, आपको तो कदर मंजिलत ही नहीं पता इंसान की, ना जाने वो भी मुझसे कितने गिले शिकवे करना शुरू हो जाए। पलट के कह के मैं खुशहाल ज़िंदगी गुजार रही थी, अपने अब्बा के घर में आज़ाद थी, मैं अपनी मर्ज़ी से जी रही थी, काश शादी ही नहीं होती, पता नहीं मैंने शादी क्यों कर ली। वो भी इस तरह, क्योंकि दोनों को नहीं पता है कि
यानी एक दूसरे को समझने के बजाय एक दूसरे पर एतराज़ात करना शुरू कर देंगे,
क्योंकि इंसान का मकाम व मंजिलत नहीं पता ना
जी,
इंसान की हकीकत को नहीं, उसकी हकीकत उसे नहीं पता। तो अब हम अगर कामयाब ज़िंदगी गुजारने जा रहे हैं, कामयाब शादी ज़िंदगी गुजारना चाहते हैं, तो हमें कुछ शख्सियत के बारे में पता होना चाहिए। खुदावंद करीम ने क्या फरमाया, हुवल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा, तुम्हें एक नफ्स वाहिद से खल किया गया, तुम्हारी रियालिटी, तुम्हारी हकीकत एक है, तुम दोनों में कोई इम्तियाज़ नहीं है कि मर्द औरत से कहे कि मैं अफजल हूँ, औरत कह नहीं मैं अफजल हूँ। जैसे आजकल मीडिया के अंदर प्रोग्राम्स आते हैं कि मर्द औरत में कौन बर्तरी रखता है, उसमें एक सब अपने अपने नज़रियात को पेश कर रहे होते हैं, तो कोई इम्तियाजी पहलू यहाँ नहीं पाया जाता। अब ये दोनों बराबर हैं,
इसलिए
खिलकत के अतबार से दोनों बराबर हैं। अब आप आ जाते हैं जब आप एक रोल प्ले कर रहे हैं, आपको ठीक है ना, एक मकाम आपका दिया खुदावंद आलम ने, आपको अशरफुल मखलूकात बनाया, खलीफतुल्लाह फिल अर्ज़ बनाया, और आप खुदा के सिफात का मजहर बनने जा रहे हैं
जी।
आपके अंदर से वो रिफ्लेक्ट करेगी वो इलाही जो असमाए खुदा के सिफात हैं, खुदा की मिसाल के तौर पर आपके अंदर भी रहमानियत होनी चाहिए, रहीमियत होनी चाहिए, आपको भी गफ्फार होना चाहिए, सत्तार होना चाहिए, आपके अंदर सारी खसूसियात होनी चाहिए। अगर आप वाकई खलीफतुल्लाह हैं, यानी लोग देखें कहें वाकई ये, तो उसका खालिक क्या होगा
जी।
तो क्या हम ऐसे शौहर हैं कि हमारी बीवी हम पर फख्र करे कि ऐसा होना चाहिए शौहर, खुदा ऐसा शौहर सबको दे
जी।
वो कैरेक्टरिस्टिक्स हमारे अंदर आएंगी तो फिर हम अच्छे शौहर बनेंगे ना, वरना वो कहाँ से आएंगी। पहली बात तो ये हो गई। अब हम आ जाते हैं शख्सियतों की तरफ, चंद बोध, चंद डायमेंशंस पर हम शख्सियत को यहाँ बयान कर रहे हैं। दुनिया के अंदर मुख्तलिफ डायमेंशन से शख्सियतों को बयान किया गया है
जी।
मैं चंद को भी यहाँ बयान कर रहा हूँ, सब नहीं कर रहा हूँ, और ये स्लाइड इंशाल्लाह नाज़रीन देखेंगे। तो पहले मरहले में जो पहली बात है वो ये है कि हम इस शख्सियत को जो बयान कर रहे हैं इंसान की, उसका एक एस्पेक्ट है उसका जिस्मानी, ظاہری فزیکل, ٹھیک ہے نا. جب ایک انسان کو ہم دیکھ رہے ہیں تو ہم دیکھ رہے ہیں یہ اس کا جسمانی ظاہرا جو ہمیں نظر آ رہا ہے. تو اس جسمانی پہلو کی کچھ ضروریات ہوں گی, وہ کیا ہے؟ اگر میں ایک شوہر ہوں اور مجھے پتہ ہے کہ میری کچھ ذمہ داریاں ہیں بے عنوان شوہر, تو اس خاتون کی جسمانی ضروریات کیا ہیں؟
جی
یہ مجھے پتہ ہونی چاہیے, ٹھیک ہے. اس کے بارے میں مجھے کچھ معلومات حاصل کرنی چاہیے تاکہ میں اپنا شرعی ذمہ داری جو اس کے حقوق ہیں وہ اس کو میں دے سکوں, اور اخلاقی اعتبار سے جو مجھے کرنا چاہیے وہ میں انجام دوں, کیونکہ یہ جسمانی چیزوں کی کچھ ضرورت ہوتی ہے. اس کو کم سے کم ضرورتوں کو تو پورا کروں پہلے مرحلے میں. ایک تو جسمانی بات ہوگی, پھر اب بات ہو گئی عقلی, انٹلیکچوئل, فکری. ہر انسان کو خدا نے عقل عطا کی ہے, اس عقل کی کچھ ضرورتیں, کچھ اس کی غذا ہے, کچھ اس کو چاہیے. اس کے لیے میں کیا فکر کر رہا ہوں, میرے لیے کیا پلاننگ ہے, میں اپنے شریک حیات کو کیا دے سکتا ہوں, اس کی عقلی ضروریات کو میں کیسے پورا کر سکتا ہوں. یہ ایک مرحلہ ہو گیا.
جی
اس کے بعد اخلاقی پہلو ہے, احساسات انسان کے اندر پائے جاتے ہیں, جذبات انسان کے اندر پائے جاتے ہیں. اس احساسات اور جذبات کی ریکوائرمنٹ کو میں کیسے پورا کروں گا؟
جی
بے عنوان شوہر, اگر میں ایک اچھا شوہر ہوں تو میری بیوی کے اندر جو احساسات اور جذبات اٹھتے ہیں یا موجود ہیں, اس کو میں کیسے بہترین طریقے سے اس کی ضرورت کو پوری کر سکتا ہوں؟
جی
یہ تو مجھے پتا ہونا چاہیے یا نہیں پتا ہونا چاہیے؟
ہونا چاہیے.
اور عورت جو کہ احساسات و جذبات اپنے اندر زیادہ رکھتی ہے, تو پھر میں اگر اس سے صرف منطقی سلوک کرتا رہا ہوں تو کیا ہم دونوں کی بنے گی؟ کبھی بھی نہیں بنے گی.
جب تک ضروریات پوری نہیں ہوں گی
مشکلات رہیں گی, ٹھیک ہے نا. اسی طرح ایک انسان کے اندر ایک اور پہلو ہے, وہ اس کا عبادی پہلو ہے, روحانی پہلو ہے, تزکیہ نفس کا پہلو ہے. میں کیا مددگار ثابت ہو سکتا ہوں اپنے لائف پارٹنر کے لیے کہ وہ اپنے معنویت کو بڑھائے, اپنے اندر ایمان کو قوی کرے, اپنے تقویٰ کو زیادہ کرے, یا زہد ہے تو اس کو بڑھائے. میں اس کے لیے کیا مددگار ثابت ہو سکتا ہوں؟ یعنی اس وقت دیکھنے کا انداز میرا بدل گیا ہے, بجائے اس کے کہ میں پلٹ کے اسے ڈیمانڈ کروں کہ آپ میرے لیے کیا کریں اور یوں کریں اور ایسے کریں, میں سوچ رہا ہوں کہ میں اس کو کیا دوں, میں اس کی کیا ضروریات کو پورا کر سکتا ہوں. ایک مرحلہ اس کا جسمانی ہو گیا, ایک عقلی ہو گیا, ایک احساساتی ہو گیا, ایک معنوی ہو گیا, ایک اس کا معاشرتی پہلو ہے کہ یہ گھر کے اندر ایک فرد کی عنوان سے میری بیوی ہے, میرے بچوں کی ماں بنے گی اور میرے گھر میں اور بھی افراد ہیں. اب اس کی ایک معاشرتی حیثیت ہے, اس حیثیت میں اس کو کیا ملنا چاہیے, اس کو کیسے ٹریٹ کرنا چاہیے, اس کے ساتھ کیسے رہنا چاہیے, کیسے سلوک کرنا چاہیے. یہ ایک بات ہو گئی. پھر اس سے بڑھ کر ایک اور مرحلہ ہے, وہ ایک اجتماعی صورتحال ہے, سوسائٹی ہے. اس سوسائٹی کے اندر اس کا کیا مقام ہے؟ دو خاندانوں کا اجتماع ہو رہا ہے نا, شادی جب ہوتی ہے صرف لڑکا لڑکی تو نہیں ہوتے, دو خاندان کے لوگ ہوتے ہیں. تو اب یہ دو خاندان کے لوگ جو آپس میں مل رہے ہیں, تو اس کی ایک حیثیت ہے یا نہیں ہے؟
جی
بہت بڑی حیثیت ہے. یہ نمائندہ ہے اپنے خاندان کی, آپ نمائندے اپنے خاندان کے. تو اب ان دونوں کو کیسے ملنا چاہیے, کیسے رہنا چاہیے, کیسے اتفاق و اتحاد پیدا کرنا چاہیے
تاکہ دو خاندان آپس میں مل جائیں,
دو خاندان آپس میں مل جائیں, ان کے اندر نزدیکی پیدا ہو. تو یہ چیزیں تو بہت اساسی ہیں, بہت بنیادی ہیں. دیکھیں آج کے دور میں جو میاں بیوی کے ایک دوسرے سے ایک شکایت ہوتی ہے, ہمیشہ اکثر خواتین جو ہے وہ یہ شکایت کرتی ہیں میرے شوہر مجھے آج تک سمجھ نہیں سکے. وہ اپنے شوہر سے یہی کہتی ہیں, آپ مجھے آج تک سمجھ نہیں سکے. اب وہ پلٹ کے کہتے ہیں, آپ کو میری بات ہی سمجھ میں نہیں آتی, پتہ نہیں آپ
مجھے نہیں سمجھ سکیں.
مثال کے طور تو یہ ہم نہیں سمجھ سکے, شکایت کیوں کر رہے ہیں؟ ہم سمجھنے کی کوشش کریں یا سمجھانے کی کوشش کریں؟ اگر ایک خاتون یہ سمجھتی ہے کہ ان کا شوہر نے آج تک سمجھ نہیں سکا, تو پھر وہ انہیں سمجھا دیں. اب ان کو طریقہ آنا چاہیے کہ وہ کیسے سمجھائیں, یہ بھی ایک ڈھنگ ہے نا, سلیقہ ہے. ایوکم احسن عملہ جو ہے وہ ایسے ہی تو ہے, احسن عمل کیسے کہ صحیح کام بھی کریں اور اس کو صحیح طریقے سے بھی کریں. تو یہ آنا چاہیے, انشاءاللہ آہستہ آہستہ ہم اس کو بیان ضرور کریں گے کہ کس کس طرح سے کیا کیا چیز ہے. باقی تو خود ڈیولپ کرنے کی بات ہے, خود اپنے اوپر کام کرنے کی بات ہے. تو یہاں پر یہ پانچ چیزوں کو ہم نے کور کیا ہے, پانچ چیزوں کو بتانے کی کوشش کی ہے. اس کے علاوہ اور بہت سارے پہلو ہیں جو ہم نے یہاں ٹچ نہیں کیے اس پہلے مرحلے میں. مثال کے طور پہ اقتصادی پہلو ہے, اس پہ بھی بات ہو سکتی ہے. پھر آپ کی ہیلتھ کے اوپر ہے, ٹھیک ہے نا, اور بہت بچوں کے بہت ساری باتیں ہو سکتی ہیں جو ہم نے یہاں ابھی نہیں کی, کیونکہ ہر چیز کو گریجولی لے کے چلیں گے تو وہ زیادہ مفید ہوگی. اس لیے شخصیت کو فوکس کرنا بہت امپورٹنٹ ہے, اس شخصیت کے بارے میں جاننا بہت امپورٹنٹ ہے تاکہ ہم اپنی زندگی کو کامیاب بنا سکیں.
आपने जैसा कि अभी शख्सियात की तरफ इशारा किया और उनकी मुश्किलात की तरफ भी इशारा किया, लेकिन वही पिछला सवाल जो मैंने आपसे किया था कि मसलन पहले ज़माने में, आज से 20 साल 25 साल जैसा भी है, उस ज़माने में मर्द और औरत के दरमियान इख्तलाफात दिखाई कम देते थे, लेकिन आज वही इख्तलाफात नौजवान के अंदर, ये जो नई शादी या शादी के बाद की मंजिलें हैं उसमें वो इख्तलाफात ज़्यादा दिखाई देते हैं। क्या उस ज़माने में लोग एहतराम ज़्यादा करते थे या एक दूसरे को समझते थे, या आज का जवान नहीं समझता, या उस ज़माने में माशरे की मुश्किलात थी, आज ज़माने में, आज के ज़माने ने उसको ये आज़ादी दे दिया है, इसकी तरफ आप इशारा फरमा दें।
आपके कई मुतअद्दिद सवालात हैं एक सवाल के अंदर, और ये ज़रूरी है। इस सवाल का जवाब लोगों के अजहन में है, ये सवाल कि पहले जो शादियां होती थीं वो उसमें डिवोर्स रेट कम था, झगड़े कम थे, आज के अंदर ज़्यादा ही। तो अगर हम इनको इनका मुकायसा करेंगे, इसकी एक कंपैरिजन करना चाहेंगे दोनों के दरमियान, तो यहाँ पे हम दो तरह से इसको देखेंगे। पहली बात तो हम ये देखेंगे कि उस ज़माने में उस कॉन्टेक्स्ट के अंदर जाकर उस माहौल के अंदर चले जाते हैं और वहाँ देखते हैं क्या हो रहा है, इस माहौल से निकल जाते हैं। तो जब आप उस माहौल में उतरेंगे, आप देखेंगे कि इसकी फ़िज़ा क्या है। फ़िज़ा ये है कि लोग सादा ज़िंदगी गुजार रहे हैं, अर्जिशें वैल्यूज़ जो हैं वो किन चीज़ों को दी जाती हैं, माशरे में वैल्यूज़ किन चीज़ों की है। लोग सादा ज़िंदगी कर रहे हैं, सब्र तहम्मुल के साथ जीना चाहते हैं, ख्वाहिशात उनकी बहुत ज़्यादा नहीं हैं, दीन की वैल्यू ज़्यादा है, तलाक़ को बुरा समझा जाता है। और एक अच्छे इंसान का तसव्वुर यही है कि वो गुजारे ज़िंदगी समझौते के साथ, क़ुरबानी के साथ, एहसास के साथ। और जब शादियां भी होती हैं तो वो सादा तरीके से होती हैं, यानी जिसमें माँ बाप फैसला कर देते हैं और औलाद जो है वो कबूल कर लेती है, और सभी ऐसे कर रहे होते हैं। तो एक अंडरस्टैंडिंग माशरे में मौजूद है। सिर्फ इसमें एक मसला ये हुआ कि वो शादियां कि जहां माँ बाप ने अपने औलाद से पूछे बगैर कर दी, और वो इस कॉन्फिडेंस के तहत की थी कि हम जो फैसला कर रहे हैं अपने बच्चे के लिए अच्छा ही कर रहे हैं, और बच्चे भी यही समझते थे कि हमारे लिए जो बड़े फैसला कर रहे हैं ठीक कर रहे हैं। बहुत कम रेशो ऐसा था कि जिसमें बच्चे ये समझते हों, यानी उनके बेटा बेटी ये समझते हों कि नहीं हमारे मर्जी के मुताबिक होनी चाहिए शादी, वरना हमारे लिए काबिल कबूल नहीं, ऐसी फिज़ा नहीं थी।
जी
ठीक है, और उस ज़माने के हिसाब से शादियां होती थी और हर घर में हो रही होती थी, तो कोई ऐसी बात भी नहीं थी। अगर बन गई तो फबेहा, नहीं बनी तो गुजार ली, कोई इशू नहीं था इंडिपेंडेंट अलग रहने के लिए या तलाक लिया जाएगा। और ना घर वाले सपोर्ट करते थे कि आप ये अमल अंजाम दें, क्योंकि इसको बुरा समझा जाता था। ये उस माशरे की बात थी। अब आप इस माशरे में आ जाएं, इस माशरे में वैल्यूज़ चेंज हो गई हैं और मुसलसल चेंज होती जा रही हैं। दीन ज़िंदगी में कम रंग होता जा रहा है, दीनी मालूमात कम होती चली जा रही हैं, जिसकी वजह से वो वैल्यूज़ भी अब वो नहीं रहीं, तकाजे भी बदलते जा रहे हैं, लोग मटीरियलिस्टिक ज़्यादा होते जा रहे हैं, तो उनकी ख्वाहिशात उनकी तवक्कुआत भी वैसी होती जा रही हैं। आज हमारा एक मिडिल क्लास तबका या लोअर मिडिल क्लास तबके में लड़का और लड़की दोनों ही काम कर रहे हैं, जॉब कर रहे हैं। तो आज जो रिक्वायरमेंट है एक लड़के की एक लड़की से, वो ये कि लड़की काम करती हो, जॉब करती हो, पढ़ी हुई हो, प्रोफेशनल हो। तकाजे बदलते जा रहे हैं,
जी
तो उसकी वजह से प्रॉब्लम्स भी क्रिएट होती जा रही हैं। अब क्योंकि माँ बाप भी उस तरह की तरबियत याफ्ता नहीं है, उन्होंने भी उन वैल्यूज़ को नहीं देखा है, तो वो अपने बच्चों से डिमांड यही करते हैं कि अगर कोई झगड़ा हो बेटी से कहते हैं वापस आ जाना, तुम कोई गुलाम थोड़ी हो जिसके घर में रहोगी। नहीं है कि उसको सपोर्ट करते हो कि नहीं तुम जाओ, तुम्हें उसी घर में रहना है, बनाओ निभाओ, गाड़ी को अच्छे से चलाओ। बिल्कुल चेंज हो गया सब, इसकी वजह से ये डिवोर्स रेट में इजाफा होता जा रहा है और प्रॉब्लम्स बढ़ती जा रही हैं। ना इनके अंदर वो ज़र्फियत पाई जाती है लड़के लड़की में कि वो
जी
समझौता करें, कुर्बानी दें, ईसार से काम लें, ना इनको कोई गाइड करने वाला मौजूद है, सरपरस्त मौजूद हो
कि किस तरीके
कि
से
इनकी
जिंदगी
रहनुमाई की
गुजारो।
जाए, इनको समझाया जाए, सुलझाया जाए, मसले को हल किया जाए। अभी सब इंडिपेंडेंट रहते हैं, अपनी अपनी ज़िंदगी गुजारते हैं, अपने अपने तर्ज से सोचते हैं, कोई किसी के मामले में मुदाखलत नहीं करना चाहता। पहले ज़माने में ऐसा नहीं होता था, पूरा घराना होता था, सब मिलके सुलझा लेते थे मसले को, घर की बात घर में रह जाती थी। अब नहीं है ऐसा। तो दोनों फ्रेम्स अलग अलग हैं, अलग अलग तरह से हैं, लेकिन ये जो हालत पैदा हो चुकी है ये खतरे की तरफ बढ़ रही है, और माशरे में एक खतरनाक स्टेट की तरफ हम जा रहे हैं, जो कि बहुत अलार्मिंग सिचुएशन है। जी
बहुत अच्छी बात कही आपने, लेकिन हमारी गुफ्तगू ये नातमाम है, लेकिन चूंकि वक्त नहीं है
जी
इसलिए हम अपनी गुफ्तगू को आगे नहीं बढ़ा सकते।
ठीक
तो नाज़रीन मोहतरम, یہ پروگرام آپ کو کیسا لگا اور یہ بات کیسی لگی؟ چونکہ ابھی ہماری گفتگو نا تمام ہے، کیا وہ زندگی جو پچھلے زمانے میں سمجھوتے سے گزرتی تھی وہ اچھی تھی، یا آج کی زندگی سمجھوتے میں آزادانہ رویہ اختیار کرنا کہ اگر ہمیں پسند نہیں ہے تو ہم اپنی زندگی کو توڑ دیں گے، یہ اچھی ہے؟ اس مسئلے پر ہم ایک نئے طریقے سے اگلے پروگرام میں اپنے آپ کے سامنے حاضر ہوں گے۔ تب تک کے لیے اپنے میزبان شفیع العباس کو اجازت دیجیے، خدا حافظ۔